रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको अर्को श्रृंखलामा म नवराज लम्साल। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण विभिन्न विद्यार्थी संगठनहरू आन्दोलित छन्। झण्डै हप्ता दिनकै अन्तरमा दुई पटक मूल्य बढ़ेको र यसले जनता मारमा परेको उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय मूल्यमा घटबड हुँदा सोही अनुरूप मूल्य समायोजन गर्ने भनिए पनि नेपाल आयल निगमले आफू खुशी मूल्य वृद्धि गरेको उनीहरूको भनाइ छ। किन बढ़ेको हो पेट्रोलियम पदार्थको मूल्य? निगम साँच्चै संवेदनाहीन र नाफा कमाउने संस्था मात्रै बन्न खोजेको हो त? यो आम चासो र चर्चाको विषय बनेको छ। र विशेषत 2027 सालदेखि यसरी पेट्रोलियम पदार्थ आपूर्ति गर्दै गरेको निगममाथि यस प्रकारको प्रश्नहरू उठ्न थालेपछि के हो त उत्तर? हामी आज त्यसको उत्तर खोज्ने कोशिशमा छौं। आयल निगमले देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्छ। करिब 68,384 किलो लिटर कार्यगत भण्डारण क्षमता छ आयल निगमसँग। नेपालले कुनै पेट्रोलियम पदार्थ उत्पादन गर्दैन र प्रशोधन पनि गर्दैन र आफ्नै प्लान्ट पनि छैन र यो परनिर्भर अर्थात आयातमा पूर्ण रूपमा परनिर्भर हुनुपर्ने अवस्था छ। र भनिन्छ 1893 ट्याङ्कर र ट्रकहरू मार्फत तेल आयात गर्छ र 1563 भन्दा बढी चाहिँ निजी थोक विक्रेताहरू मार्फत वितरण गर्छ र सँगसँगै हरेक वर्ष पेट्रोलियम उत्पादनको 10% माग पनि बढ़िरहेको छ र मुलुकको कुल ऊर्जाको 15% पेट्रोलियम पदार्थले योगदान दिइरहेको छ पनि भनिन्छ। र यसै सन्दर्भमा थपौं, नेपालबाट सबैभन्दा नजिक अर्थात 900 किलोमिटरको दूरीमा रहेको कलकत्ताको हल्दिया बन्दरगाहबाट ढुवानी गरी ल्याउने चलन पनि छ। एकातिर यो खालको आंकड़ा छ भने अर्कोतर्फ पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै निगम संवेदनाहीन र नाफा कमाउने संस्था बनेकै हो त भन्ने खालको संवाद पनि त्यो खालको विषय पनि उठेको छ। के हो त खास कुरा? आज हामी संवाद गर्छौं, छलफल गर्छौं नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्याय हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उपाध्यायजी
हजुर नमस्कार।
नमस्कार, तपाईँलाई रेडियो नेपालमा स्वागत छ।
हस् धन्यवाद।
यो त क्यालकुलेटरमा नम्बर थिचिया झै ठ्याक 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 मूल्य वृद्धि त भएको भाइ छ, किन यस्तो भइरहेछ?
त्यही त, यो वास्तवमा हामीले पनि भन्नुपर्दाखेरि यो नेपाल आयल निगमको तर्फबाट मैले पनि यहाँहरूलाई भन्नुपर्दाखेरि यो मूल्य वृद्धि चाहिँ अहिले पछिल्लो केही समयदेखि चाहिँ यसो हेर्दाखेरि भइ नै रहेको देखिन्छ, नियमित जस्तो भएको देखिन्छ होइन। मुख्यतः यो पेट्रोलियम पदार्थ भन्ने विषय नै यो अन्तर्राष्ट्रिय बजारसँग जोडिएको विषय होइन, अन्तर्राष्ट्रिय बजारबाट चाहिँ यसलाई खरिद गरेर लिएर आउनुपर्ने र अन्त त्यहाँबाट आइसकेपछि कच्चा तेल भारतको हामीले चाहिँ खरिद गर्ने भारतको इन्डियन आयल कर्पोरेसनले चाहिँ अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल खरिद गरेर लिएर आउने र त्यहाँ प्रशोधन गरेर प्रशोधित तेल पेट्रोल डिजल मट्टितेल हवा इन्धन एलपी ग्यास चाहिँ नेपाल आयल निगमले त्यहाँबाट खरिद गरेर लिएर आउने भएको कारणले गर्दाखेरि तीनटा पक्षसँग यहाँ चाहिँ अब जोडिएको देखिन्छ। जस्तो अन्तर्राष्ट्रिय बजारमा उत्पादन भएको कच्चा तेलको मूल्यले त्यहाँ प्रभाव पार्ने भयो, त्यसपछि त्यो चिज चाहिँ इन्डियामा आइसकेपछि हामीले इन्डियन आयलले चाहिँ हामीले इन्डियन आयलसँग चाहिँ हामीले खरिद गरेर नेपालमा लिएर आएर नेपालभरि हाम्रा भएका पूर्व मेचीदेखि पछि महाकालीसम्मका यो डिपोहरू र हाम्रो अधिकृत विक्रेताहरूबाट हामीले आम सर्वसाधारणलाई चाहिँ बिक्री वितरण गर्ने काम गर्छौँ। र
अहिले त अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको चाहिँ मूल्य बढेको त्यति पाइँदैन नि?
अहिले त पाइँदैन भन्नाले चाहिँ कस्तो हो भने मैले यहाँलाई एउटा के अनुरोध गर्न खोजेँ भने हामीले एक वर्ष अगाडिको डाटा हेऱ्यौँ भने होइन त्यति बेला कच्चा तेल करिब $40-41 हाराहारीमा थियो त्यो समयमा होइन, अहिले हामीले हेऱ्यौँ भने करिब $83 हाराहारीमा छ।
अहिले वृद्धि भएको समयको कुरा गरेँ मैले, अहिले दुई पटक जो पेट्रोलियमको मूल्य बढ्यो त्यो बेला त अन्तर्राष्ट्रिय बजारमा बढ्या छैन नि?
होइन होइन, बढा छैन भन्नाले यस्तो हो, हामीले जुन मूल्य सूची हामीले इन्डियन आयल कर्पोरेसनबाट जुन 15-15 दिनमा प्राप्त गर्छौँ, 1 तारिक र 16 तारिकमा प्राप्त गर्ने मूल्य सूचीमा त्यो मूल्य बढेर आयो। बढेर आइसकेपछि हामीले 1 नोभेम्बरमा जुन हिसाबले बढेर आयो त्यो हिसाबले हेर्दाखेरि त हामीलाई पेट्रोलमा 20 रुपियाँ, डिजलमा 15 रुपियाँ होइन चाहिँ हामीले घाटै नै देख्यौँ, हाम्रो घाटाको अवस्था आयो। एक सिलिन्डर एलपी ग्यासमा चाहिँ 721 रुपियाँसम्म चाहिँ हामीलाई घाटा देखियो र त्यो कुरा हामीले चाहिँ हाम्रो विज्ञप्ति मार्फत हामीले आम सर्वसाधारणलाई जानकारी पनि गरायौँ।
सधैँ बढ्छ मात्रै कि घट्छ पनि कहिले कहीँ?
घट्छ, त्यो घटेको इतिहास पनि छ। नेपाल आयल निगमले चाहिँ विगतमा 2070 सालको फागुन महिनामा पनि यसै गरी बढेको थियो, 140 रुपियाँसम्म पनि पेट्रोलको मूल्य पुगेको थियो। पछि 2072 सालको माघ फागुनतिर आइपुग्दाखेरि करिब 40-41 रुपियाँ पेट्रोलको मूल्य पनि घटेको यहाँले हेर्न सक्नुहुन्छ, होइन? त्यो हाम्रो तथ्यमा पनि छ, हाम्रो के अरे अभिलेखमा पनि त्यो कुरा देख्न सक्छौँ हामी। त्यही भएर यो पूर्ण रूपले अन्तर्राष्ट्रिय बजारमा निर्भर भएको हुँदाखेरि अब बेला बेलामा बढ्ने अन्तर्राष्ट्रिय बजारको प्रभाव त यहाँ परिहाल्छ र घट्दाखेरि घट्ने। जस्तो 2076 सालमा अहिले हामीले बढाउँदाखेरि 2 रुपियाँ, 1 रुपियाँ, 3 रुपियाँको हिसाबले बढेको छ भने हामीले 2076 साल चाहिँ 19 गते जसै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, कच्चा तेलको मूल्य घट्यो, हामीले नेपालमा पनि एकैपटक 10 रुपियाँ घटाएको उदाहरण पनि हामीसँग छ।
अघि भन्दै हुनुहुन्थ्यो मैले सन्दर्भ त्यो छुट्ला भनेर केही प्रश्नहरू गरिहालेँ, अहिले मूल्य बढ्नुको कारणको बारेमा तपाईँ व्याख्या गर्दै हुनुहुन्थ्यो कि अन्तर्राष्ट्रिय मूल्यको समायोजन त्यो प्रशोधन अनि इन्डियन आयल कर्पोरेसनले दिएको सूची ढुवानी भनेर भन्दै हुनुहुन्थ्यो, अहिले यसरी ह्वात्तै बढ्न पर्ने कारण चाहिँ के हो खास?
पछिल्लो 45 दिनमा हामीलाई नै बढेर आएको सूची कसरी प्राप्त हुने गर्यो भने एकैपटक पहिला 2 रुपियाँ, 3 रुपियाँ को हाराहारीमा चाहिँ बढेर आउँथ्यो भने पछिल्लो 2 पटक, 3 पटकमा हामीले जुन चाहिँ मूल्य सूची प्राप्त गर्यौँ एकैपटक एउटा पदार्थमै 7 रुपियाँसम्म बढेर आएको अवस्था भयो, जसले गर्दाखेरि हाम्रो यो पेट्रोल डिजलको एकुमुलेटेड लस जुन हुन्छ, यो औसत जुन चाहिँ नोक्सानी, त्यो नोक्सानी चाहिँ हाम्रो एकैचोटि बढेर गयो, जसले गर्दा निगम 1 महिनामै 6 अर्ब रुपियाँसम्म घाटामा जाने अवस्था आयो।
यहाँले त्यो औसत नोक्सानी कुरा नै गर्नुभयो, करिब 0.87 अथवा समथिङ तपाईँहरूको त्यो खर्च के कटौती गर्ने राख्ने जोगाउने पनि छ नि, होइन?
0.87 होइन, हाम्रो त त्यो प्रशासनिक खर्च छ एउटा, त्यो भनेको चाहिँ हाम्रो कुल खर्चको चाहिँ 0.38% हुन आउँछ, त्यो एउटा हाम्रो प्रशासनिक खर्च भनेको त्यो 0.38% हो। र यदि पेट्रोलियम पदार्थको कुल लगानीको हिसाबमा चाहिँ यो निगम सम्बन्धित यो विभिन्न यो प्रशासनिक खर्चहरू अनि यो रास र प्राविधिक खर्चका कुरा गर्ने भने त्यो 1% पनि नपुग्ने अवस्था रहेछ निगमको खर्च भन्दाखेरि चाहिँ।
अब यो बाहिरबाट हेर्दाखेरि र तपाईँहरूमाथि लाग्ने आरोप पनि सधैँ हुने चाहिँ निगमले मस्त पैसा कमाउँछ, कर्मचारीलाई बोनस खुवाउँछ, आफू सुखी सम्पन्न हुन्छ, तर त्यसको क्षतिपूर्ति चाहिँ मूल्य बढाएर उपभोक्तासँग लिएर मात्रै गर्छ भन्ने छ। तपाईँहरू यति लामो समयदेखि देशमा 2027 सालदेखि सेवा पुर्याइरहेको संस्थामाथि तपाईँहरू आफू कमाएर खाने जनताको ढाड सिक्ने भन्ने आरोप 27 सालदेखि अहिले 51 वर्षसम्म पनि लागिरहेछ कि, अलिअलि दुःख लाग्दैन?
एकदम दुःख लाग्छ। यो चाहिँ हामीले धेरै पटक प्रयास गरिरहेछौँ यो बुझाउनको लागि, होइन? यहाँहरूको जस्तो संचार माध्यमबाट पनि हामीले निगमको वास्तविकता बुझाउनलाई धेरै प्रयास गरिरहेछौँ। हामीले हाम्रो नाफा कमाएको सालमा हामीले नाफा कमाएकै कुरा गरेका छौँ। जुन समय यस्तो थियो 69-70 सालको आसपासमा आउँदाखेरि निगमले चाहिँ अत्यधिक मात्रामा निगमलाई तत्कालीन अवस्थामा ऋण थियो, होइन? यो अन्तर्राष्ट्रिय बजारको कारणले गर्दाखेरि तत्कालीन अवस्थामा पनि करिब करिब यस्तै जस्तो अवस्था सिर्जना भएको थियो र हामीसँग पुँजी प्रवाह गर्नलाई पुँजी थिएन। हामीले नेपाल सरकारसँग माग गऱ्यौँ, नेपाल सरकारले हामीलाई विभिन्न सार्वजनिक संस्थानका जग्गा जमिन चाहिँ धितोमा राखेर तत्कालीन अवस्थामा 36-37 अर्ब रुपियाँ लोन उपलब्ध गराएको थियो। विभिन्न सार्वजनिक संस्थाका जग्गाहरू नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल ब्याङ्क, वाणिज्य ब्याङ्कहरूमा चाहिँ राखेर निगमलाई चाहिँ सरकारले आफ्नो जमानत बसेर, होइन, अनि त्यो धितो उपलब्ध गराएको थियो, ऋण उपलब्ध गराएको थियो र त्यो प्राप्त ऋणबाट हामीले तत्कालीन अवस्थामा चाहिँ तेल खरिद गरेर आम नेपाली जनतालाई उपलब्ध गराएथ्यौँ ताकि उहाँहरूले सहज र सरल ढङ्गबाट तेल उपलब्ध गर्नु उहाँहरूले पाउनुहोस् भन्ने हिसाबले त्यो गरेका थियौँ। यो 6-7 वर्ष अगाडिको मात्रै कुरा मैले यहाँलाई गरेँ, 7-8 वर्ष अगाडिको मात्रै मैले यहाँलाई कुरा गरेँ। त्यसपछि 71-72 सालमा आइसकेपछि हामीले ती ऋणका हाम्रा पहिला पुराना ऋणहरू बिस्तारै हामीले तिर्दै तिर्दै आयौँ, अन्तर्राष्ट्रिय बजारमा मूल्य पनि केही स्थिर पनि हुँदै गयो, केही घट्दै पनि गयो। त्यसपछि हामीले हाम्रो ऋणहरू पनि तिर्दै गयौँ निगमले त्यो
प्रवक्ताजी मैले बिचमा थपेँ, तपाईँलाई त्यो ऋण लाग्नुको कारण चाहिँ के हो? तपाईँहरू मूल्य समायोजन गरिहाल्नुहुन्छ, घाटा हुनुभयो भने भाउ बढाइहाल्नुहुन्छ, तपाईँलाई यत्रो ऋण चाहिँ किन लाग्छ? यो सिधा प्रश्न हो क्या?
यहाँ एउटा नबुझ्ने प्रश्न र आमले गर्ने प्रश्न पनि यही नै छ कि यो ऋण चाहिँ कसरी लाग्छ त हामीले त निगमले तोके अनुसारको पेट्रोलियम पदार्थको मूल्य तिरेर त हामीले त खरिद गरेकै हुन्छौँ तर निगमलाई कसरी चाहिँ लाग्छ त भन्ने कुरा चाहिँ हाम्रो के छ भने जुन अनुपातमा मूल्य बढेर आएको हुन्छ त्यो अनुपातमा हामीले त्यसको अंशको तुलनामा हामीले मूल्य जुन समायोजन गर्छौँ वृद्धि गर्छौँ त्यो एकदम नगर्ने गर्छौँ जस्तो अहिले पछिले मैले यहाँलाई उदाहरण भने अहिले हाम्रो चाहिँ पेट्रोलमा एक लिटरमा पेट्रोलमा चाहिँ 20 रुपियाँभन्दा बढीको हामीलाई 1 नोभेम्बरमा प्राप्त मूल्य सूची अनुसार हामीलाई घाटा थियो तर हामीले 3 रुपियाँ बढायौँ भन्दाखेरि के हो भन्दा 17 रुपियाँ त रहिरह्यो 17 रुपियाँ 58 पैसा चार्ज हुन्छ त्यो चाहिँ रहिरह्यो त्यो रहिरहिसकेपछि के हुन्छ भने यसको यस्तै चाहिँ अब जस्तो भनौँ न अब डिजलमा अस्ति हामीले 3 रुपियाँ मूल्य वृद्धि समायोजन गऱ्यौँ त्यो चाहिँ 3 रुपियाँ पश्चात पनि हामीलाई प्रति लिटर डिजलमा 13 रुपियाँ 14 पैसा अहिले पनि नोक्सानी छ अब एलपी ग्यासमा 75 रुपियाँ हामीले मूल्य समायोजन गऱ्यौँ मूल्य वृद्धि गऱ्यौँ त्यसमा चाहिँ अझै पनि हामीलाई प्रति सिलिन्डर 657 रुपियाँ 84 पैसा घाटा छ अब नाफा भएको अवस्थामा निगमले हाम्रो नाफा छ नाफाको अवस्था छ भनेर त हामीले भनेकै छौँ घाटा भएको अवस्थामा पनि हामीले हाम्रो अवस्था घाटामा छ भनेर भनेकै छौँ नेपाल सरकारको पूर्ण स्वामित्व संस्था यो कुनै व्यापारिक निजी संस्था होइन नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था नेपालमा भएको एउटा भनौँ न महालेखा परीक्षक नेपालको महालेखा परीक्षकद्वारा नियुक्त लेखा परीक्षकद्वारा चाहिँ यसको लेखा परीक्षण हुने काम गर्दछ त्यो लेखा परीक्षण हुँदाखेरिको जुन उहाँहरूले वासलात बनाउनुहुन्छ त्यो वासलातमा एक वर्ष एक आर्थिक वर्षभरिको निगमको सबै कार्यालयहरूको कारोबारको लेखाजोखा त्यहाँ हुन्छ हामीले वार्षिक रूपमा कति इन्धन ल्यायौँ कति हाम्रो खर्च भयो के भयो भन्ने हिसाबले त्यहाँ कुनै मनोमानी ढङ्गबाट कुनै कर्मचारीले अथवा नेपालको प्रचलित ऐन कानुनभन्दा बाहिर गएर कुनै कर्मचारीले बढी मुनाफा खाने अथवा त्यो कर्मचारीले सुविधा पाउने त्यस्ता किसिमका गतिविधि हुँदैनन् होइन हो सार्वजनिक संस्था भएको कारणले गर्दाखेरि हाम्रो पनि एउटा प्रशासन विनियाली अनि यो बिक्री वितरण गर्ने विनियालीहरू ट्याङ्कर सम्बन्धी हाम्रा संस्था हाम्रो मातहतमा रहेर सञ्चालन रहेका ट्याङ्करका विनियालीहरू पक्कै पनि छन् यो प्रशासनको विनियालीमा को मातहतमा रहेर केही सुविधाहरू कर्मचारीहरूले त्यो पाउने भनेको कुरा आफ्नो ठाउँमा छ तर नेपाल सरकारबाट निर्देशित तलब स्केलको मापदण्डमा रहेर नेपाललाई लिगनको कर्मचारीहरूले गर्छन् खाने काम गर्छन् यो आफ्नो पारिश्रमिक पाउने काम गर्दछन् म यहाँलाई बताउँ एउटा निजी विमान जुन चाहिँ सञ्चालित छ त्यो विमानको भनौँ 7 वटा 8 वटा सेक्टरमा मात्रै त्यो विमानले सेवा दिइरहेको छ भने त्यहाँ अहिले हेर्न जानुहुन्छ भने तपाईँ 700 देखि 1000 चाहिँ कर्मचारीहरू हुनुहुन्छ विमानमा मलाई जहाँसम्म लाग्छ हामीले पाएको आँकडा अनुसार तर नेपाल आयल निगमको अहिले चाहिँ कर्मचारीहरूको कुरा गर्नु छ भने थाई कर्मचारी करिब करिब 550 कर्मचारी हुनुहुन्छ केही अन्य कर्मचारीहरू पनि हुनुहुन्छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनवरत रूपमा उहाँहरूले काम गर्ने गरेको कारणले गर्दाखेरि यति थोरै कर्मचारीबाट नेपाल आयल निगमले काम लिने गरेको कारणले भनौँ अथवा थोरै कर्मचारीबाट पनि काम भए तापनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बिहानदेखि बेलुकासम्म तपाईँले कहीँ पनि यो पेट्रोलियम पदार्थको यो सहजतामाथि शङ्का गर्नु परेन भने त्यसै गरी नेपाल आयल निगमका कर्मचारीहरूले बिहान 5 बजे अहिले जस्तो म तपाईँसँग यो अन्तरसम्वाद कार्यक्रममा बसिरहँदा म यहाँ चाहिँ प्लेन उडेको आवाजहरू सुनिरहेको छु 6 बजे प्लेन उड्नलाई 5 बजेदेखि उहाँहरूले तयारी गर्नुहुन्छ 5:30 बजेदेखि तयारी गर्नुहुन्छ र 5:30-5:30 बजेको यो बिचमा नै हाम्रो यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने नेपाल आयल निगमका कर्मचारीहरू रिफिलिङ गर्नको लागि एयरपोर्ट पुगिसक्नुपर्छ
योगदानको त म प्रशंसा गर्छु तर अहिले
म आफ्नो कुरो केही अलिकति राखिहालौँ निगमको कर्मचारीहरू सुविधा भोगी भए अथवा मुनाफा मात्रै कमाए तपाईँहरू यस्तो गर्नुहुन्छ भन्ने यहाँले जुन एउटा प्रश्न गर्नुभयो त्यो प्रश्नको आज अलिकति केही चिरफार गर्नु पनि जरुरी नै मैले ठानेर यहाँलाई
मसँग दुईटा कुरा छन् एउटा प्राइभेटलाई पेट्रोलियम दिने कुरा पनि छ र अर्को पेट्रोलियम पदार्थ प्रयोगकै लागि विकल्प खोजेर इन्डक्सन चुलो लगायतको विकल्प खोज्ने कुरा पनि छ फेरि यो पाइपलाइनबाट लिएर आएपछि सस्तो हुन्छ भन्ने सन्दर्भ पनि थियो यो सन्दर्भमा जान मसँग थोरै समय भएको हुनाले त्यो यसमा आउनुभन्दा पहिला भारतीय बजारमा हुने पेट्रोलियम पदार्थको मूल्य र नेपाली बजारमा हुने मूल्यमा थपगड छ कि छैन हाम्रो खुल्ला सिमाना छ यता अलि सस्तो भएर उता जाने उता सस्तो भएर यता आउने त्यो सीमाको गतिविधिमा चाहिँ के छ
हो त्यो त्यो भएको कारणले गर्दाखेरि हामीले केही समय अगाडि नै हाम्रा डिपोहरूलाई चाहिँ यो यो यस्तो हुन सक्छ है भनेर अवस्था पनि हामीले बताएका छौँ होइन, र उहाँ स्थानीय प्रशासनसँग स्थानीय चाहिँ प्रहरीहरूसँग चाहिँ समन्वय गरेर काम गर्नलाई हामीले जानकारी पनि गराएको छौँ। अब नेपालतर्फ आजको कुरा गर्नुहुन्छ भने अब अहिले नै केही समय दुई तिन दिन अगाडिको कुरा गर्नु छ भने नेपालतर्फ अहिले पनि 37 रुपियाँ चान्सुन पैसा पेट्रोलमा सस्तो छ, डिजलमा 30 रुपियाँ चान्सुन पैसा डिजलमा सस्तो छ,
भारतीय बजारभन्दा नेपाली बजारमा होइन, यो तपाईँले दिनु
भारतीय बजारभन्दा नेपाली बजारमा सस्तो भएको कारणले गर्दाखेरि नेपालबाट उता
मूल्य वृद्धि हुँदा पनि यति सस्तो छ होइन,
सस्तो छ नेपालतर्फ सस्तो छ, इन्डियातर्फ महँगो छ, त्यो भएको कारणले यता नेपाली उपभोक्ताहरूले उपभोग गर्ने चिज चाहिँ भारतीय उपभोक्ता कहाँ नपुगोस् भन्ने कुरामा चाहिँ सचेत हुन हामीले चाहिँ हाम्रो क्षेत्रीय कार्यालयहरूलाई पनि भनिसकेका छौँ।
नेपालमा त यसो हेर्दाखेरि त जनताले अब बिजुली बाल्न पैसै तिर्नुपर्छ, पानी खान पैसै तिर्नुपर्छ, टेलिभिजन हेर्न पनि अब त पैसा नतिरिकन घरमा लाइन नआउने भयो, पैसा नतिरिकन नेपाली जनताले सुविधा पाउने चाहिँ रेडियो नेपाल सुन्नलाई मात्र, रेडियो नेपाल फ्याक्टर खोलेपछि सुन्न पाउँछ, अरू सबै सुविधामा पैसा तिर्नुपर्ने स्थिति भयो। अब यतिखेर चाहिँ तपाईँहरूको पनि जस्तै एउटा रेडियो थियो हाम्रो, अहिले देशभरि 800 भन्दा बढी रेडियोहरू भयो, जस्तै यो आयल निगमको पनि एकाधिकार तोडेर प्राइभेटलाई दियो भने जनताले अलिक सुविधा पाउँछन् कि?
हेर्नुहोस्, यो त अब राज्यसँग सम्बन्धित विषयवस्तु भयो, राज्यले नेपालका सार्वजनिक संस्थानहरू कसरी चलाउने होइन, कुन अवस्थामा चलाउने, के गरी चलाउने, कस्ता महत्त्वको सार्वजनिक संस्थानहरू छन् नेपालमा भन्ने कुरा चाहिँ राज्यले अध्ययन गरेर केलाएर अब एउटा निर्णय गर्ने कुरा, यो राज्यको पाटो भयो। यस विषयमा म चाहिँ धेरै मलाई भन्नु केही पनि छैन, तर यो चाहिँ नेपाल आयल निगम भनेर चाहिँ विगत 50-51 वर्षदेखि नेपाल सरकारको एउटा पूर्ण स्वामित्वको संस्था हो, यसले देशभरि यसै गरी तपाईँले सुरुमै उद्घोषणकै क्रममा तपाईँले भन्नुभयो यसले चाहिँ पेट्रोलियम पदार्थको खरिद गर्ने, यसको सञ्चय गर्ने, यसको बिक्री वितरण गर्ने काम गर्न थालेको अहिले 50-51 वर्ष भयो।
हजुर, अब जति डोलीबाट नै गाँठो एउटै भने जस्तो सड़कमा विद्यार्थीहरू आन्दोलित भएको छन्, गृहिणीहरू आन्दोलित भएको छन्, अब उहाँहरूलाई सम्बोधन गर्ने र मूल्य घटाउने सम्भावना छ कि होइन, हाम्रो बाध्यता हो भनेर उहाँहरूलाई विश्वस्त बनाएर सम्झाइ बुझाइ गर्ने, तपाईँहरूको दुईटा बाटो छ, कुन बाटो रोज्नुहुन्छ?
अब हेर्नुहोस्, हामीले हाम्रो वास्तविकताको बाटो त वास्तविकताबाट मान्छे कहिले पनि टाढा जान सक्दैन, वास्तविकता भनेको वास्तविकतै हो होइन, त्यो चाहिँ त्यसलाई हामी सबैले स्वीकार्नु पर्दछ, र केही समय अन्तर्राष्ट्रिय बजारको प्रभावको कारणले गर्दाखेरि नेपाल आयल निगमले मूल्य वृद्धि गर्नु परेको अथवा मूल्य समायोजन गर्नु परेको भए तापनि भोलि केही समय पश्चात अन्तर्राष्ट्रिय बजारमा सामान्य हुँदै गयो र चाहिँ यो कच्चा तेलको मूल्य चाहिँ ओह्रालो लाग्ने क्रम सुरु भयो भने नेपाल आयल निगमले पनि पक्कै त्यही अनुरूप आफ्नो समायोजन गर्दै जानेछ
होइन। एउटा एउटा सानो प्रश्न चाहिँ बाँकी रह्यो, तपाईँहरूले मूल्य समायोजन 1 तारिक र 16 तारिकमा गर्ने भन्नुभएको थियो, तर तपाईँहरूले त हप्ता हप्ता दिनमै 12 दिनमै दुईपटक बढाइदिनु भयो, त्यो त्यो चाहिँ त्यो त्यसले चाहिँ तपाईँहरूको त्यो 1 र 16 भन्ने कुरालाई प्रभाव पारेन?
यो 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 एकदम यो बेला यो यो आरोप बेला बेलामा लाग्ने गर्छ, पटक पटक लाग्ने गर्छ हामीलाई पनि, नेपाल आयल निगमलाई पनि यो आरोप लाग्ने गर्छ। भयो के भन्नुहुन्छ भने 16 अक्टोबरमा हामीले प्राप्त गरेको मूल्य सूची चाहिँ अनुसार चाहिँ हामीले तत्कालीन अवस्थामा ठ्याक्कै 16-17मा गर्न सकेनौँ, हामीले 29 अक्टोबरमा गऱ्यौँ। त्यसपछि अस्ति 1 नोभेम्बरमा प्राप्त गरेको मूल्य सूची अनुसार हामीले 10 नोभेम्बरमा गऱ्यौँ, जसले गर्दाखेरि यो 12 दिनको अन्तरमै अथवा नेपाली ऊ अनुसार चाहिँ मिति अनुसार 2077 कार्तिक 12 गते र कार्तिक 24 गते जुन गऱ्यौँ, त्यसको कारणले गर्दाखेरि यसो 12 दिनको डिफरेन्स देखिएको।
हजुर हुन्छ, प्रवक्ताज्यू बिहानै समय दिनुभयो, धेरै विषयमा संवाद गर्न पाइयो, छोटो भए पनि विषय चाहिँ छरिएर धेरै उठाउने कोसिस गर्यौँ, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई पनि, रेडियो नेपालको यो एउटा चर्चित कार्यक्रम मार्फत मलाई यो नेपाल आयल निगमको आफ्नो समग्र अवस्थाको बारेमा जानकारी गराउन, नेपाली आम नेपाली सर्वसाधारण बीचमा आफ्नो कुरा राख्न जुन एउटा समय उपलब्ध गराउनु भयो त्यसको लागि यहाँलाई धन्यवाद।
हस्, यहाँ हुनुहुन्थ्यो नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्याय, उहाँसँग हामीले संवाद गर्यौं नेपालमा पेट्रोलियम पदार्थको आयात गर्ने अनि ढुवानी भण्डारण र वितरण गर्ने काम नेपाल आयल निगमले गर्दछ र यो 68,384 किलोलिटर कार्यगत भण्डारण क्षमता छ योसँग र नेपालले कुनै पेट्रोलियम पदार्थ उत्पादन गर्दैन र साथै प्रशोधन पनि गर्दैन प्लान्ट पनि छैन नेपालसँग यो आयातमै निर्भर गर्नुपर्छ भनिन्छ 1893 ट्याङ्क ट्रकहरू मार्फत तेल आयात हुन्छ र 1563 निजी तथा थोक विक्रेताहरू मार्फत यो वितरण गर्ने गरिन्छ र हरेक वर्ष पेट्रोलियम पदार्थको उत्पादन चाहिँ को माग चाहिँ 10% पेट्रोलियम पदार्थको माग 10% बढ्दै जान्छ र कुल ऊर्जाको 15% चाहिँ पेट्रोलियम पदार्थले ओगट्छ यो चाहिँ नेपालबाट सबैभन्दा नजिक रहेको 900 किलोमिटरको दूरीमा रहेको कलकत्ताको हल्दिया बन्दरगाहबाट यो पेट्रोलियम पदार्थ ल्याउने गर्ने गरिएको छ हस् त यिनै जानकारीहरूका साथ आज कार्यक्रम अन्तर संवाद यही सकिन्छ साथीहरू काशीराम आचार्य र सुरेन्द्र पौडेलसँगै म नवराज लम्सालाई बिदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल नमस्कार